قالوا يا أبانا ما لك لا تأمنا على يوسف وإنا له لناصحون أرسله معنا غدا يرتع ويلعب وإنا له لحافظون قال إني ليحزنني أن تذهبوا به وأخاف أن يأكله الذئب وأنتم عنه غافلون قالوا لئن أكله الذئب ونحن عصبة إنا إذا لخاسرون فلما ذهبوا به وأجمعوا أن يجعلوه في غيابة الجب وأوحينا إليه لتنبئنهم بأمرهم هذا وهم لا يشعرون وجاءوا أباهم عشاء يبكون قالوا يا أبانا إنا ذهبنا نستبق وتركنا يوسف عند متاعنا فأكله الذئب وما أنت بمؤمن لنا ولو كنا صادقين وجاءوا على قميصه بدم كذب قال بل سولت لكم أنفسكم أمرا فصبر جميل والله المستعان على ما تصفون
اب یہاں دیکھیے کہ پلاٹنگ ہو گئی باپ کے پاس جا کر پوچھ بھی لیا کہ آپ اس کو ہمارے ساتھ بھیجنے دیں اب آپ دیکھیے کہ ایسے وقت میں جبکہ باپ کو ان لوگوں کی عادت کا بھی پتا تھا اور باپ نے کس طرح سے ان کے ساتھ معاملہ کیا یہاں سے اب آپ کو حضرت یعقوب علیہ السلام ایک بہترین اور فراست والے باپ کی روپ میں دکھیں گے کیونکہ جس طرح ماں ضروری ہے نا تربیت کے لیے اس طرح باپ بھی بہت ضروری ہے انہوں نے یوسف علیہ السلام کے بارے میں اجازت لیتے ہوئے جب یہ کہہ دیا کہ ان کو ہمارے ساتھ بھیج دیں وَإِنَّ لَهُ لَحَافِظُونَ ہم اس کی حفاظت کریں گے اس میں بھی ان کو لگ رہا تھا کہ دل میں تو کچھ تھا ہی نا تو ساتھ ہی گلٹ کے طور پہ کہہ دیا کہ آپ اس کی فکر نہیں کریں اس کو کچھ نہیں ہوگا ہم حفاظت کریں گے اس سے یہ بھی بات پتہ چل رہی ہے کہ جو لوگ منہ سے بول رہے ہوتے ہیں نا ضروری نہیں ہوتا کہ دل میں بھی ان کے وہی بات ہو ہے یعقوب علیہ السلام بولتے ہیں آیت 13 کو دیکھتے ہیں قال انی کہنے لگے بے شک مجھ کو لیحزننی ان تذهبوا به مجھے تو یہ بات غم زدہ کرتی ہے کہ تم اس کو لے جاؤ یعنی بھائی مجھے تو ڈر لگتا ہے اس کو تمہارے ساتھ بھیجتے ہوئے واخاف یاکلہ الذئب مجھے اس بات کا ڈر ہے کہ کہیں اس کو بھیڑیا نہ کھا جائے جبکہ وانتم عنہ غافلون اور تم اس کے بارے میں غفلت رکھتے ہو یہاں آپ دیکھیے کہ یعقوب علیہ السلام کے اندیشے کی بات ہے ایک تو خواب کی وجہ سے تھوڑے سے تھے کچھ بھائیوں کے رویے کی وجہ سے تھے دوسری بات یہ ہے کہ انہوں نے اپنے دل کی بات کہہ دی یہاں حضرت یعقوب کے جملوں میں یہ جملہ کہ شاید اس کو بھیڑیا نہ کھا لے یہ نہیں تھا بولنا چاہیے ان کو بعض دفعہ ہم اپنے بچوں کو خود ہی موقع دے دیتے ہیں کہ وہ وہی بات بنا لے مثال دیتی ہوں آپ کو پھر تو بہت ہی جلدی سمجھ آ جائے گی انشاءاللہ تعالی بچہ اسکول سے آیا اب آپ نے دیکھا ذرا سے اس کا منہ لٹکا ہوا ہے تب کہتے ہیں بخار تو نہیں ہے تمہیں سر میں تو نہیں درد ہو رہا بس سمجھے ٹیوشن سے چھٹی مسجد سے جی امی بخار ہو گیا مفسرین کہتے ہیں کہ یعقوب علیہ السلام اگر یہ جملہ نہ بولتے تو ان بچوں کے دل میں یہ خیال نہیں تھا آنا کہ واقعی یہ کریں یہ جملہ بولا گیا انہوں نے اسی جملے کو آگے استعمال کیا ہاں ابا وہی ہوا جو آپ کہتے تھے تو کبھی بھی مخالف شخص کو وہ پوائنٹ نہیں دینا چاہیے کہ جس کی وجہ سے وہ آپ کے لیے دوبارہ فتنے کا سبب بنے خیر ساتھ یہ بتا دیا کہ دیکھو جب تم غافل ہو گئے ایسا ہوگا یعنی یعقوب علیہ السلام نے ان کو ایک پریولیج دی کہ مجھے پتا ہے تم جان کے ایسا نہیں کرو گے لیکن سفر میں بندہ ادھر ادھر اگر مصروف ہو جائے تو یہ چھوٹا بھائی ہے کہ ایسا نہ ہو کہ اس کو بھیڑیا کھا لے قالو اب بھائیوں کا ذرا زوم دیکھیے گا کہنے لگے لائن اکلہ الذئبُ اچھا جی اب اس کو بھیڑیا کھا جائے گا وَنَحْنُ عُصْبَةٌ یعنی ہمارے ہوتے ہوئے اگر اس کو بھیڑیا کھا جائے گا اِنَّ اِذَا لَخَاسِرُونَ پھر تو ہم بڑے خسارے میں اس جملے میں کیا جھلک رہا ہے تکبر लो जी हमारे होते हुए ये कैसे होगा। बस लोगों को ये एहसास होता है कि हम तो हो गए ना तो सारे काम ठीक होंगे, तकबुर वाला जुमला। अब यहाँ फिर देखिए खामोशी है, कुछ नहीं कि याकूब अलैहि सलाम ने कहा चल ले जाओ, कैसे ले जाओ, मान गए कि जो भी ले लो। इससे पता चलता है कि याकूब अलैहि सलाम का दिल साफ था बेटों के मामले में। अगर उनको हल्का सा भी शक होता कि ये बेटे के खिलाफ बातें कर रहे हैं तो ऐसा ना करते। दूसरी बात याद नोट कीजिए कि याकूब अलैहि सलाम कौन थे, नबी थे ना। अगर नबी भी गैब जानते तो क्या याकूब अलैहि सलाम को ये ना पता चल जाता कि इस बेटे को अब कत्ल के इरादे से लेके जा रहे हैं, तो कभी जाने देते? तो नहीं हुआ, बल्कि जाने दिए, गैब नहीं जानते। तीसरी चीज नोट कीजिएगा कि नबी होना तकदीर के फैसलों को नहीं बदल सकता। गम, चोट, सदमा, तकलीफ उनको भी पड़ जाती है। खैर आगे कहानी को कहानी की तरह सुनते हैं। फलम्मा ज़हबू बिही, फिर जब वो ले गए उसको यानी यूसुफ को, वजमाऊ, और अपना काम मुकर्रर कर लिया यानी जो प्लानिंग थी उसके ऊपर अमल करने लगे, क्या अन यजअलूहु फी गयाबतिल जुब्बी, के डाल दें उसको गहरे कुएं में। जब उन्होंने कर दिया वो काम यानी वाकई जो प्लानिंग थी, किसी कुएं में यूसुफ को डाल दिया। अब आप जरा इमेजिनेशन में लाइए, भाई तो अपना काम कर चुके, यूसुफ किधर है? कुएं में। आज के जुबान में आप इसको कह लें मसाइब के कुएं में, यानी कुआं कितनी गहराई है, यानी पस्ती की तरफ है ना। इस वक्त यूसुफ की जिंदगी का कौन सा दौर होगा? दुनियादारी की नजर में गम का दौर है ना, सदमों का दौर है। किसी ने उनको दुख दिया, बाप की गोद से निकालकर जमीन की गोद जो कल कब्र भी बन सकती थी उसमें डाल दिया। लेकिन एक ईमान वाले के दिल को उस वक्त अल्लाह कैसे ठारस देता है, वाओ है ना इलाई। अल्लाह कहते हैं हमने यूसुफ को तसल्ली दे दी, वही कर दी, गम ना करो, आज ये कुएं में हो, ये कुएं से निकल कर ही तो तुम्हें अल्लाह ने एक बहुत बड़ी बादशाहत देनी है। लतुनबियन्नहुम बिअम्रिहिम हाजा, एक वो वक्त आएगा जब तुम इनको इस काम की खबर दोगे, और वहुम ला यशउरून, उस वक्त उनको शऊर नहीं होगा। यहां इस जुमले की क्या जरूरत थी? दिल तो चाह रहा है कि एक एक लफ्ज के अंदर आपको बारीकियां सिखाऊं, लेकिन हम कर नहीं पाएंगे उसको। ये है ईमान वाले की पहचान। हदीस में आता है हम सब का ईमान अंदर छुपा हुआ है ना, वैसे तो कैसे पता चले मेरे अंदर कितना ईमान है? दिल तो आपका भी चाहता होगा ना, जैसे जो चीज हमें प्यारी होती है ना, तुम्हारा दिल होता है कि हम देखें हमारे पास कितनी। बस जब ऐसा होता है कि कपड़ों के बारे में हम क्यूरियस होते हैं, जेवरात के बारे में होते हैं। अब आप देखिए कि जिसको दुनिया की चीजें प्यारी है ना, वो दुनिया की चीजों का सोचता है, लेकिन जिसको दीन मिल जाता है वो ईमान के बारे में सोचता है ना, तो दिल में ख्वाहिश पता नहीं आप क्या आती है, मेरे तो बड़ी आती है। कैसे पता चले कि ईमान कितना है? क्योंकि जितना हम दीन सीख रहे होते हैं फिर हमें ये खोज लग जाती है कि मैं कहाँ खड़ी हूँ। तो उसका एक मेयार, एक क्राइटेरियन आपको यहाँ मिल गया। एक पूरा इस पे लेक्चर क्या है, इस पे कई वर्कशॉप्स हुई हैं, फ्रूट्स ऑफ ईमान के नाम पे वेबसाइट पे लेक्चर भी मौजूद है। ईमान के क्या समराता है, ईमान का एक इजहार क्या होता है कि जितनी बड़ी मुश्किल आपके ऊपर आएगी उतना ज्यादा आप मुतमईन होंगे। जैसे गर्म माहौल में ज्यादा ग्रोथ होती है ना, गर्मियों में हमारे बाल भी उगते हैं, जिस्म भी बढ़ते हैं बच्चों के, इसी तरह दुख सुख के वक्त ईमान बढ़ता है। ये एक अलग बहस है, बहुत खूबसूरत बहस है, लेकिन लेकिन यह है कि यूसुफ के दिल में कुएं की गहराई में जाकर भी कोई दुख नहीं था। सोचिए उस वक्त यूसुफ की माँ, बहन, खाला, फूफी, मामियाँ होती तो कहती हाय मेरा यूसुफ बेचारा कुएं में पड़ा हुआ है, वो तो ये सोच रहे होते हैं ना। लेकिन यूसुफ को पता चल रहा है कि अल्लाह कह रहा है कि इधर से तुम्हें खबर मिल रही है, गम ना करना, बस दिल को ठार लो, तुम्हें कल इससे बड़ी खैर मिलने वाली है। और इससे एक और चीज भी पता चलती है कि अल्लाह ताला कुओं में डालकर फिर तख्त पे लेके जाता है। ये आगे हम करेंगे बातें इंशाल्लाह कि क्या उतार चढ़ाव हैं जो जिंदगी के, आज गम में तो क्यों है, इसको पहचान लें। बस बाज़ लोग नहीं पहचानते, अक्सरियत नहीं पहचानती, वहम ला यशुरून रहते हैं और ही खुदा से दूर हो जाते हैं कि भाई ये बच्ची अब चूंकि इसको ठोकर लग गई है, अब इसको और मॉडर्न बना दो ताकि इसका रिश्ता हो जाए। कोई नहीं होगा, क्योंकि आपने उस गम की खबर नहीं सुनी, उसके अंदर क्या मैसेज था कि अगर तुम इस पे सब्र करोगे अल्लाह तुम्हें इसका बेहतरीन बदला देगा। और उस वक्त तुम्हारे भाइयों को नहीं पता, वो नहीं, ये जो वहम ला यशरून है ना, इसको मैं ठेठ जुबान में इंग्लिश में करूँ ना तो क्या है कि दे विल नॉट एक्सपेक्टेड कि तुम कहाँ पहुंच गए, वो तो कहेंगे मर खप गया यूसुफ, उनको क्या पता कल तुमने मिस्र के तख्त पे उनको मिलना है। यानी दुश्मन और मुखालिफ वो सोच भी नहीं सकता अल्लाह तुम्हें जहां पहुंचा देगा, ये मतलब है। खैर अब इस कहानी को यहाँ छोड़ दिया, यूसुफ वहां है, आगे कहानी बाद में चलेगी, अब पीछे चलते हैं। भाइयों ने यूसुफ को तो कुएं में डाला, अब जाके कुछ बताना तो था। वह जाओ अबाहुम ईशान जब कून, घर गए बाप के पास वापस। कैसे, कब? ईशा के वक्त गए। क्यों गए ईशा के वक्त? काम तो सारा सुबह ही कर दिया था। मुफसरीन कहते हैं कि उन्होंने जान के इंतजार किया कि दिन की रोशनी में जाएंगे, तुम्हारे जज्बात छुपेंगे नहीं। आज भी आप फील कीजिए कि जो रात की नाइट लाइट्स होती हैं उसमें एक चीज ज्यादा छुपती है ना, दिन की रोशनी में देखें अपने चेहरे पर कितने दाग दिखेंगे, सनलाइट में और हिसाब होता है, जब आप किसी पार्टी में आते हैं तो बिल्कुल और चेहरा हो जाता है। अपने जज्बात को छुपाने के लिए रात को आए। और दूसरी वजह क्या समझ आ रही है कि ये साबित करें कि हमने बड़ी कोशिश की उसको बचाने की। फौरन आ जाते तो बाप कहता कि ये तो लग रहा है ये सब कुछ हो रहा है। रोते धोते आ गए, और यहां से आप देखिए कि रोते हुए आ रहे हैं कि जाहिर बड़े हमदर्द बन रहे हैं। कालू या अबाना, कहने लगे हमारे अब्बा, इन्ना ज़हबना, हम गए यानी हम वहां चले गए थे, नस्तबिकू व तरकना यूसुफ इंद मताइना, हम वहां खेलकूद में लग गए और यूसुफ को हमने अपने सामान के पास बिठा दिया। जैसे छोटे बच्चों को कोई बिठा देता है कि भी तुम यहाँ हिफाजत करो चीजों की, हम जाते हैं। और पीछे हुआ क्या, फअकलहु ज़िब, पस भेड़िया उसको खा गया। भेड़िया का लफ्ज क्यों इस्तेमाल किया? बाप ने यही कहा था ना, वही हुआ जिसका आपको डर था। यानी हम कोई नई बात नहीं कह रहे, बिल्कुल आपके अंदेशा सच हुआ। वमा अंत बिमो मिलना, ये हमें पता है कि आप हम पर एतबार कोई नहीं करेंगे। ये क्या है, वही ब्लेमिंग स्टाइल, क्योंकि पता था बात इतनी गलत कर रहे हैं तो कह रहे वैसे हम पे अब एतबार नहीं करेंगे। वलौ कुन्ना सादिकीन, अगर जो हम सच्चे ही हो, सच्चे थे, सच्चे नहीं थे। बाप को क्या बता रहे हैं कि हम कह तो रहे हैं वैसे हमें यकीन है आप मानेंगे नहीं। अच्छा, साथ ही क्या किया इस बात को सच करने के लिए, वह जाओ अला कमीस ही बिदमिन कज़िब, और ले आए अपने साथ कमीज को झूठे खून के साथ। वहां किसी को जानवर को जिबा किया, यूसुफ की कमीज उतार ली इन्होंने कुएं में फेंकते हुए, और उस कमीज के ऊपर कुछ खून लगा दिया किसी जानवर का, और ला के बाप को दिखा दी, ये देखिए खून इतना लग गया और यूसुफ को भेड़िया खा गया। याकूब उस कमीज को देख के बोले, खाला बल सव्वलत लकुम, बल्कि तुमने तो बात बना ली है। सव्वला यो सव्विलो तस्वील होता है, दिल से बातें घड़ना। याकूब सारी बात समझ गए, कहने लगे बल्कि तुमने ये खुद घड़ लिया, अनफुसुकुम अमरन, तुम्हारे नफ्सों ने एक काम किया। लेकिन फसबरुन जमील, पस सबर ही खूबसूरत है। वल्लाहुल मुस्तान अला मा तसिफून, और अल्लाह मेरा मददगार है उस पर जो तुम बयान करते हो। अब यहां देखिए एक बड़ा दिलचस्प नुक्ता है, ये भाई चालाक तो थे, जहीन नहीं थे, जिसको आज के दौर में आप कह लें कि इमेच्योर क्रिमिनल्स थे। आज भी आपने कभी इंग्लिश मूवीज देखी होंगी ना, हॉरर मूवीज, तो उसमें ये थीम जरूर होता है। और एक मुहावरा मारूफ है इंग्लिश का कि हर मुजरिम अपना कोई ना कोई सबूत छोड़ जाता है। इन्होंने खून तो लगा लिया लेकिन कमीज को फाड़ना भूल गए। तो याकूब अलैहिस्सलाम ने जब देखा कमीज बिल्कुल ठीक है, खून लगा है, तो रिवायात में तो उन्होंने कहा कि बड़ा मुहज्जब भेड़िया था, पहले उसने कमीज उतारी ताकि कमीज ना फटे, फिर उसको खून लगाया। समझ गए कि ये बात गलत है, और वो ख्वाब भी याद आ गया कि कुछ ना कुछ ये काम करके आए हैं। लेकिन यहां देखिए एक बाप का रवैया, फसबरुन जमील, पहले तो आप बताइए कि हम क्या करते, रो धो के आप अपने ऊपर लें। आपका बड़ा बच्चा छोटी बहन को पार्क में ले गया और खेल में लग गया और बहन को चोट लग गई, सिर्फ उसके नाक पे थोड़ा सा खून निकल आया। मेरा ले आप तो उस बच्चे का वो खून खुश कर दें, अल्लाह की पनाह। इतना बड़ा काम बच्चे करके आए हैं, लेकिन याकूब अलैहिस्सलाम ने ना उन बच्चों से नाता तोड़ा, ना उनको लानतान की। आगे बात करूंगी इस पर जब याकूब का किरदार आएगा इंशाल्लाह, कि औलाद बड़े से बड़ा गुनाह कर ले, कटना नहीं है उनसे, छोड़ना नहीं है। जब आप छोड़ देंगे तो आप तो उनको खुश पत्ते की तरह हवा के और मौजों के सहारों में छोड़ देंगे, जुड़े रहिए, उनकी तरबियत करें, दिल में रख लें। कोई बच्चा आपका किसी वक्त आपको ऐसा धोखा दे सकता है, पता लग गया ना, खामोश रहें, उस वक्त कुछ ना कहें, फिर इंतजार करें कुछ दिन, कोई ऐसा मौका आएगा जब उसको अब आपकी जरूरत है, फिर उसका तस्किया करें। ये जो हमारा रिएक्शन है ना, इंस्टेंट फौरी रवैया, थप्पड़ मारा, ये किया, कर करा के फिर थोड़ी देर बाद ड्राइवर को कहा जाओ आप इसको बर्गर ला दो, इंतहाई नामुनासिब है। बच्चे के गलत काम पे सब्र कीजिए, माँ बाप सब्र करेंगे तो बच्चे को भी सब्र मिलेगा। और इसके बाद फिर वक्त आता है, दूसरी बात है फिर सब्र उन जमील, सब्र क्या होता है, مجھے یہاں حضرت عائشہ بھی یاد آ گئیں، جب ان کے اوپر الزام لگا زنا کا تو غم کی وجہ سے یاد ہی نہیں رہا کہ میں کیا کہوں. کہتی ہیں کہ اس وقت میں نے اپنے ماں باپ سے کہا کہ میں تو وہی کہوں گی جو یوسف کے باپ نے کہا تھا. کہتی ہیں مجھے یعقوب کا نام ہی بھول گیا غم کی وجہ سے کہ میرے اوپر لوگ الزام لگا رہے ہیں ایسا، حالانکہ فصبر جمیل واللہ المستعان علی ما تصفون، جو لوگ میرے بارے میں بیان کرتے ہیں میں اس پر نہیں بولوں گی. تو صبر کیا ہوتا ہے؟ آپ دیکھیے کہ سورت یوسف پوری کی پوری آپ کو مجھے صبر کے مختلف اینگل سکھا رہی ہے. یہ کون سا صبر ہے کہ جب اولاد آپ کو ستائے، دکھی کرے، تو آپ نے اپنی زبان گندی نہیں کرنی، فوراً ریئیکشنری نہیں ہونا. صبر کیا ہوتا ہے؟ اپنے جسمانی اعضاء پہ کنٹرول، زبان پہ کنٹرول، ایک دم نہیں بولنا، فوری فیصلہ کرنے سے بچیے. بہت اس کے اینگل ہیں خوبصورت، بلکہ اس پہ درس بھی بہت سارے ہیں. پورا دین ہی صبر ہے. نماز پڑھی نہیں جا سکتی اگر صبر نہ ہو، صدقہ خیرات دیا نہیں جا سکتا اگر صبر نہ ہو. تو ادھر کیا ہے کہ ریئیکشن سے بچنا. زندگی میں دو باتیں یاد رکھیے گا کہ دو کیفیات ایسی ہیں کہ جس میں کبھی کوئی فیصلہ نہ کریں، ایک غم کے وقت اور ایک غصے کے وقت. یہ بھی صبر کا حصہ ہے. جب غم پڑا ہوتا ہے تب بھی ہم غلط فیصلے کر لیتے ہیں، اور جب ہم بہت غصے میں ہوتے ہیں نا تب بھی ہم غلط فیصلے کر لیتے ہیں. یعقوب علیہ السلام ٹھنڈے سے بھاگے تھے، اپنے سمجھ میں آپ کہہ لیجئے بڑے تحمل والے تھے، حلم والے تھے. انہوں نے، وہ کہتے ہیں نا، تیل دیکھو تیل کی دھار دیکھو، پورے طریقے سے سمجھا کہ اب اس وقت میں کیا کروں گا اور کیسے ہوگا، اس کی بجائے صبر کیا. اور آگے بھی دیکھے گا کہ جب دوسرا صبر کریں گے، آگے آئے گا پھر ان نماش کو بسی و حسن اللہ، تو پھر آپ کو اس سے پتا چلے گا. ہم بعض دفعہ اپنے بچوں کو تبلیغ کے نام پہ بے صبرا بن کے دکھاتے ہیں. دیکھیے بچوں میں برائیاں ہوتی ہیں، بڑوں میں بھی ہوتی ہیں. کسی میں بھی برائی دیکھے نا تو آپ اس وقت خاموش ہو جائیں. یہ ایک لکھی ہوئی بات ہے. شوہر نے آپ کو کوئی تانا دے دیا، اس وقت اس کو بتائیں کہ صبر جمیل. لوگ سورہ یوسف پڑھتے ہیں خوبصورتی کے لیے، پڑھتے ہیں نا، دلہن کے اوپر پھونکو تاکہ خوبصورتی ہو، بچہ پیدا ہونے والا ہے، سورہ یوسف پڑھو جمیلا. پوری سورت میں کہیں آپ کو حضرت یوسف کے حسن کی بات نہیں مل رہی، لیکن اصل حسن کون سا ہے؟ کردار کا حسن ہے، اور یہاں صبر جمیل ہے. یہ کردار سیکھنا ہے. آپ اپنے بچوں کو لیں، میاں کو لیں، گھر والوں کو لیں، کسی برائی پر ٹوک رہے ہیں نا تو دو طریقے ہوتے ہیں کسی کو تبلیغ کرنے کے. ایک یہ جی میری ذمہ داری پوری ہو جائے، چونکہ میں نے اب قرآن پڑھا ہے اور میں پڑھاتی بھی ہوں، اور ماشاءاللہ مجھے تو اب بہت کچھ آتا ہے، اب مجھے تو فرض ہے اپنے گھر میں سب کو بتاؤں. آپ اپنی ذمہ داری ادا کریں گے نا تو آپ کی زبان کٹھور ہو جائے گی، ایسا لٹھ مار انداز آپ کا ہوگا، اگلا کہتا ہے پہلے تو مان لینا تھا اب نہیں مانوں گی. ایک دوسری سوچ ہوتی ہے تبلیغ کے اندر کہ اگلے کی اصلاح ہو جائے، بس اس کو بلے سے باندھ لیں، کہاں کس کو کس بات پہ ٹوکنا ہے جس کا اثر یہ ہے کہ اگلا صحیح ہو جائے. بعض دفعہ ہمارا انداز اتنا ٹیزنگ اور اتنا ٹانٹنگ ہوتا ہے کہ اگلا چڑ میں کہتا ہے اب میں نے بالکل نہیں کرنا. تو یہ تبلیغ نہیں کرے علماء. یا آج اگر ہمارے گھر کے رویے اس طرح کے خراب ہے کہ جی خاندان تو سارا ہی بے دین ہے، ہم دیندار ہیں، نتیجے میں وہ اور چڑھ کے کر رہے ہیں، تو سمجھیے کہ ہم پہلے درجے پہ کر رہے ہیں تبلیغ، ذمہ داری ادا کر رہے ہیں جی کہ بس سب کرنا ہے. نہیں، پہلے ان کے دل کو نرم کریں. آپ دیکھیے کہ آپ نے کہیں انگلی ڈالنی ہے نا، مثلا یہ ہاتھ ہے، آپ کو اپنی انگلی ڈالنی ہے، یہ جگہ نرم کریں. اگر سخت جگہ پہ آپ انگلی ڈالیں گے نا آپ کی انگلی دوری ہو جائے گی. یہ جو ریئیکشن اٹھتا ہے نا ہماری تبلیغ کے نتیجے میں، وہ یہ اٹھتا ہے، اور ہم کہتے ہیں اب کیا کریں، ہم نے تو صحیح مسلم کی وہ روایت پڑھی ہوئی ہے کہ برائی کو ہاتھ سے روکو، زبان سے روکو، پھر دل میں برا جانو. تو پہلے ہر جگہ آپ سب، میں بھی، آج یہ کی پوائنٹ لے کے جائیں. تھوڑا بہت تو دین ہم سب کو ہی آتا ہے نا، اور ہمارے گھر میں ہو سکتا ہے کوئی بندہ دور ہو. کسی کو کوئی بات کہنے لگے 10 سیکنڈ تک محاسبہ کریں، کہوں کہ نہ کہوں، اس وقت کہوں کہ نہ کہوں، کیا کہوں، کب کہوں، کیسے کروں. یہ تین لفظ ہیں، کب کہوں، کیا کہوں، کیسے کہوں. ابھی مناسب وقت ہے نہیں ہے، رک جائیں. بیٹے کا دوست ساتھ پڑا ہے، آپ اس کو تبلیغ کر رہی ہیں، وہ پھر شاؤٹ کرے گا آگے سے. شوہر کو آپ اس کے بہن بھائیوں کے سامنے ذلیل کریں، وہ کبھی مانے گا آپ کی بات؟ بس ہم بات بالکل ٹھیک کہہ رہے ہوتے ہیں، دلائل بھی حدیث قرآن کے دے رہے ہوتے ہیں، لیکن ہمارا انداز قولن بلیغ نہیں ہوتا. تو بہرحال انہوں نے بچوں کو اس طرح روکا. اور اس طرح سے ہر وقت بچوں کو اٹھتے بیٹھتے کوسنا بھی نہیں چاہیے، یہ بھی چیز درست نہیں ہوتی، اس سے وہ اور دور ہو جاتے ہیں. آپ اپنے بچوں کو ماں بن کے دکھائیں، ماں کا صبر بچے میں آئے گا، باپ کا صبر بیٹے میں آئے گا. تو یہاں تک آپ دیکھیے کہ انہوں نے اپنے باپ کے ساتھ یہ سارا معاملہ کیا. لیکن ایک آخری کمنٹ میری طرف سے لے لیجئے ابھی تک کے سبق کے اندر، کہ جس خاندان کے بزرگوں میں ٹھہراؤ ہوتا ہے نا، وہاں اولاد کے معاملے بڑے اچھے سیٹل ڈاؤن ہوتے ہیں. جن ماں باپ کی زبان پہ یا جذبات پہ ان کو قابو نہیں ہوتا نا, وہاں بھائی بہنوں میں پھوٹ پڑتی ہے. آپ بزرگ بنے, اب آپ بڑے ہو گئے نا, اب آپ ینگ نہ لگے, اپنا مقابلہ کبھی بہو سے نہ کریں کہ اگر اس کا یہ جوڑا ہے تو میرا بھی یہ, اس کو وہ جوان لگتی ہے تو میں بال کاٹ کے جوان ہو جاؤں. بزرگی لائیے, وقت کا تقاضا ہے, آپ کی عزت اس میں بڑھے گی. بظاہر ہم ظاہرین بالکل جوان لگنا لا چاہتے ہیں, پھر کہتے ہیں بچے عزت نہیں کرتے, خدمت نہیں کرتے, بہویں بات نہیں مانتی. پہلے ماں باپ بوڑھے لگتے تھے تو بچے ان کی خدمت کرتے تھے, اب ماں باپ بوڑھے لگتے ہی کوئی نہیں, بچے کہتے ہیں امی تو ہم سے جوان ہے, اب کیا کریں. تو بہرحال اللہ تعالیٰ ہمیں اپنے اولاد کی صحیح تربیت کی توفیق دے, کیونکہ اب آگے کی جو کہانی ہے وہ یوسف کی کہانی ہے. آج ہم نے جو پڑھی ہے یہ یعقوب اور ان کے بچوں کے ناطے سے تھی. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہماری رہنمائی کرے اور ہمیں اپنی اصلاح کی توفیق دے. سبحان ربک رب العزت عما یصفون, والسلام علی المرسلین, والحمد للہ رب العالمین. دعا کے لیے ہاتھ اٹھاتے ہیں, چند منٹ کی دعا. یا ربی لک الحمد کما ینبغی لجلال وجھک وعظیم سلطانک, ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. یا حی یا قیوم برحمتک نستغیث, اللہم استر عوراتنا وعامر اوقاتنا, رب ارحمهما كما ربيانی صغيرا. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. یا اللہ یا رحمان یا رحیم, ہمارے سب گناہوں کو معاف فرما, ہماری اس چھوٹی سی کوشش کو قبول فرما. اللہم احسن عاقبتنا فی الامور کلھا واجرنا من حزج الدنیا وعذاب الاخرہ. یا اللہ ہمیں دنیا کی رسوائی سے بچانا, یا اللہ ہمیں حشر کے دن نشر ہونے سے بچانا, یا اللہ ہمیں قبر کے اور حشر کے عذاب سے بچانا, یا اللہ ہمیں بے حساب جنت عطا فرما. یا اللہ اس گھر میں تیرے اس کلام کا جو اہتمام کیا گیا اس کو قبول فرما. یا اللہ تو جنتوں میں ان کے لیے اہتمام فرما. یا اللہ اس کلام کے پڑھنے کی برکت سے ان کے گھر میں خیر عافیت دے, بیماریوں پریشانیوں چوریوں اور یا اللہ ہر طرح کے فتنوں سے بچا. اور سب سے بڑھ کے یا اللہ گھر کے ایک ایک فرد کو اپنے دین کی صحیح سمجھ دے کر آخری دم تک ہدایت پہ گامزن رکھنا. یا اللہ یہ دعائیں ہم سب کے گھروں اور گھر والوں کے لیے بھی لگا دے. یا اللہ سب ساتھی جنہوں نے بڑی محبت سے اس بات کو سنا, یا اللہ تو ان کی بھی پریشانیوں کو دور فرما, ان کی دعاؤں کو قبول فرما, بیماروں کو صحت عافیت تندرستی عطا فرما, پریشانوں کی پریشانی دور کر دے. یا اللہ اولادوں کو آنکھوں کی ٹھنڈک بنا, یا اللہ ان کو نمازی بنا, یا اللہ شوہروں کو دین کے معاون بنا. یا اللہ جو مزہ تو ہمیں چکھاتا ہے اس قرآن کا, یا اللہ ہمارے گھر والوں کو اس سے محروم نہ کرنا. یا اللہ ہمارے دلوں میں سچی تڑپ لگا دے, یا اللہ ہماری زبان میں مٹھاس دے دے. یا اللہ ہمیں نیکوں سے زیادہ گناہ گاروں سے محبت ہو جائے. یا اللہ تکبر کی بجائے عاجزی دے دے. یا اللہ سب تیرے بندے ہیں, یا اللہ آگ لگے تو سب کو تکلیف ہوتی ہے, یا اللہ کسی انسان کو آگ میں نہ ڈالنا. یا اللہ ہمیں اپنی ذمہ داری ادا کرنے اللہ بنا, ہم تیرے پیغام کو عام کریں. یا اللہ ہماری بے حسی کو توڑ دے. یا اللہ ہمیں گرمی دے, جوش دے, ایمان کی حرارت دے. یا اللہ جو راتوں کو جگائے, جو دن کو کام کرائے, جو بھاگ بھاگ کے تیرے دین کو سیکھنے اللہ بنائے. یا اللہ ہم دنیا کے لیے کتنا بھاگتے کتنا دوڑتے, ایک شادی میں ہم پانچ پانچ چھ چھ دن جاتے. یا اللہ ہمیں دین کو پورے شعور اس کے پروٹوکول کے ساتھ سیکھنے اور سکھانے والا بنا دے. یا اللہ کمی بیشیوں کو معاف فرما. سبحان ربک رب العزت عما یصفون, والسلام علی المرسلین, والحمد للہ رب العالمین. آمین ثم آمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.